अनि पहिलो कोरिन्थी 14:3 चाहिँ यहाँ लेखेको छ, तर जसले भविष्यवाणी बोल्छ उसले मानिसहरूसित उन्नति उत्साह र सान्त्वनाका कुराहरू बोल्छ। यहाँ हामी कोही पनि भविष्यवक्ता त छैनौँ, तर हामीसँग भविष्यवाणीको वचन चाहिँ छ। यो चाहिँ परमेश्वरको वचन हो, अनि यसले चाहिँ हामीलाई हामीसित चाहिँ उन्नतिको कुरा गर्छ। यो शब्दको माने चाहिँ हामीलाई निर्माण गर्छ। एउटा कारण चाहिँ हामी त्यसको लागि छ, परमेश्वरले निर्माण गर्दै हुनुहुन्छ, म आफ्नो मण्डली बनाउने छु, प्रभु येशूले भन्नुभयो। अनि अहिलेको निर्माण चाहिँ भावी दिनहरूको निर्माणको लागि ज्यादै महत्त्वपूर्ण छ। त्यसैले अघि डेभिड दाईको त्यो सन्देशको लागि पनि म धेरै धन्यवादी छु। उहाँको जुन दर्शनले चाहिँ हामीलाई ठुलो फरक पारेको छ वास्तवमा। यसो सोच्नुहोस्, हामी म पालुमा यहाँ 8 वर्ष पहिला बसेको हुँ, अनि त्यो बेलामा हामीले चाहिँ सोचे, हामी त शनिबार शनिबारमा त जुटेर पुगेन, यसरी हामी चाहिँ यसो 3-4 महिना 5-6 महिनामा चाहिँ 3-4 दिन जुट्ने गरौँ बाइबल अध्ययन गर्नलाई। हुन्छ, बाइबल अध्ययन गर्ने, तर त्योभन्दा पर हामीले देख्न सकिरहेको थिएनौँ। जब डेभिड दाई चाहिँ यो कन्फरेन्सहरूमा उहाँले पनि सहभागी हुन थाल्नुभयो, हाम्रो आँखाहरू खोलिदिनु भएको छ यसलाई कसरी हामीले चाहिँ सदुपयोग गर्ने यो समयहरूलाई। अनि मलाई चाहिँ धेरै मद्दत भएको छ है सेवकाईमा। म चाहिँ धेरै प्रार्थना गरिरहन्थेँ, प्रभु यो सेवकाई के हो, सेवकाई म बुझ्न सकौँ तपाईँको वचनबाट, दृष्टिकोणबाट, खालि के कसरी कसले कसरी गरिरहेछ भन्ने होइन, तर हुनुपर्ने के हो। अनि धेरै मद्दत भएको छ जब चाहिँ डेभिड दाई चाहिँ हाम्रो कन्फरेन्सहरूमा चाहिँ अनि यहाँ अनि त्यसपछि चाहिँ सङ्गती चर्चमा पनि, अनि वास्तवमा त्यसको धेरै प्रतिफलहरू हुने, जुन अहिले अर्केस्ट्रा पनि है हामी यसरी थिएन, यस्तो कुराहरू यो त्यतिकै भएको होइन। यसमा चाहिँ धेरै मद्दत परमेश्वरले हामीलाई गर्नुभएको छ, धेरै टाढाबाट हामीलाई सहायता पठाउनु भएको हो। अनि यो निर्माण गर्ने कार्य, अनि दोस्रो कुरा यहाँ शब्द छ, उन्नति मात्र होइन उत्साह अनि हौसला, हामीलाई तताइनु परेको छ, जगाइनु परेको छ। हामी स्वभावले हामी सुस्त हुन्छौँ, सेलाउँछौँ, अल्छी हुन्छौँ, बिर्सन्छौँ, अनि त्यसैले हामीलाई चाहिँ घचघचाउनु परेको छ। नजिक आएर कसैले चाहिँ हामीलाई अर्थी दिनुभएको छ। यो शब्द उत्साहलाई चाहिँ धेरै ठाउँमा चाहिँ अर्थी भनेर अनुवाद गरेको छ, उत्साह। अनि हामीलाई चाहिँ उत्साह चाहिएको छ, हौसला चाहिएको छ। अनि त्यसैले पनि हामी यहाँ जब जुट्छौँ छ नि, एकअर्कालाई देख्छौँ, ओहो यत्रो समय लिएर त्यहाँदेखि आयो अनि यतिजना आउन सक्नुभयो, हामीलाई उत्साह हुन्छ। त्यही भए मात्र पनि त्यसपछि एकअर्कासँग हामी चाहिँ अन्तर्क्रिया गर्न थाल्छौँ परमेश्वरको कुराहरू, उहाँले हाम्रो जीवनमा गरिरहनु भएको कुराहरू, अनि हाम्रो जीवनमा भएको सङ्घर्षहरू, अनि हाम्रो प्रार्थनाहरू, अनि हाम्रो चाहिँ चाहनाहरू, अनि हामी बढ्न चाहेको त्यो कुराले हामीलाई एकअर्कालाई उत्साह दिन्छ। अनि परमेश्वरको वचनको प्रचार गरेर विशेष गरी चाहिँ हामीलाई चाहिँ उत्साह हुन्छ, हामीलाई एकदम चाहिएको छ यो। अनि तेस्रो कुरा चाहिँ यहाँ भन्ने छ, सान्त्वनाको कुराहरू हो। हामीलाई धेरै सान्त्वनाहरू चाहिन्छ, धेरै दुःखहरू छन्, परीक्षाहरू छन्, धेरै हामीलाई चाहिँ चुनौतीहरू छन्, अनि हार खान एकदम सजिलो छ, निराश हुन सजिलो छ, धेरै परीक्षाहरू छन्, नाना प्रकारका परीक्षाहरू भनेको छ पहिलो पत्रुसमा, अनि हामीलाई दुखित बनाउने कुराहरू आउँछन्। त्यसैले हामीलाई सान्त्वनाको कुराहरू चाहिएको छ, अनि यो चाहिँ पवित्र आत्माले चाहिँ उहाँको वचनबाट दिनुहुन्छ। त्यसको लागि म चाहिँ ज्यादै धन्यवाद छु परमेश्वरसित। अनि त्यो प्रोजेक्टर पनि अन गरौँ। अब प्रार्थना गर्दै थिएँ के विषयमा सिकाउने हो, अनि पहिलो पत्रुसमा निष्कर्षमा पुगेँ, अनि सोचेँ ओहो क्रिश्चियन इतिहास को विषय हाम्रो विश्वासीहरूलाई कति सिकाउनु पर्ने हो। बाइबल कलेजहरूले त पाउँछन्, तर अरू विश्वासीहरूले कहिले पाउँछन् त्यो। अनि त्यसैले कम्तीमा त्यो सतावटहरूको इतिहास, त्यो केही जानकारी, त्यसको आइडिया, त्यसको झलक पाउनु पायो भने कति राम्रो हुन्थ्यो। त्यसैले प्रज्वल भाइले हामीलाई सहायता गरिदिनुहुन्छ त्यसमा। पहिलो पत्रुसको पत्र चाहिँ सतावट भोगिरहेको दुःख भोगिरहेको विश्वासीहरूलाई चाहिँ उनीहरूको लागि विश्वासमा स्थिर हुनका लागि उत्साह दिनका लागि लेखिएको पत्र हो. विशेष गरी अरू विषयहरू पनि छन्. अनि यहाँ पहिलो पत्रुस एक अध्यायको एक पदमा चाहिँ सिमोन पत्रुसले चाहिँ यो पत्र यसरी सुरु गर्छ. पहिलो पत्रुस एकको एकमा म पढ्दैछु अनि हामी प्रार्थना गरेर हामी अगाडि बढ्नेछौँ. प्यारो परमेश्वर, अब यी कुराहरू जुन चाहिँ हामीले यी शब्दहरू हेऱ्यौँ प्रभु, हामीलाई जुन उन्नतिको खाँचो छ, हामी बढ्नु छ व्यक्तिगत जीवनमा, हामी मान्डलिक रूपमा तपाईँको काम त्यो प्रभु तपाईँले मात्र गर्न सक्नुहुन्छ. अनि साथै हामीलाई चाहिएको उत्साह तपाईँसँग छ. अनि साथै सान्त्वनाको परमेश्वर, हामी तपाईँमा हेर्छौँ. अनि यी दिनहरू, हरेक भागहरू, हरेक कुराहरू यिनै कुराको लागि हुन् पिता, तपाईँको आशिषले पनि हामी प्रार्थना गर्छौँ प्रभु येशूको नाममा. पहिलो पत्रुस एक अध्याय र एक पदमा चाहिँ पत्र यसरी सुरु गर्छन्. येशू ख्रीष्टको प्रेरित पत्रुसबाट, त्यसैले कसबाट लेखिएको त यहाँबाट थाहा भइहाल्यो. पत्रुस येशू ख्रीष्टद्वारा पठाइएको व्यक्ति, प्रेरितको शब्दको माने चाहिँ पठाइएको, उहाँले पठाउनु भएको राजदूत हो. हामी पनि पठाइएको हौँ, प्रेरित नभए पनि येशू ख्रीष्टद्वारा पठाइएको पत्रुस. पोन्टस, गलातिया, कपाडोसिया, एसिया र बिथेनियामा तितरबितर भएका परदेशीहरूलाई यहाँ चाहिँ अब कसलाई लेखिएको भनेर चाहिँ यहाँ स्पष्टै छ. यो नक्सामा हामी हेऱ्यौँ भने चाहिँ हामी यसरी नेपाल त भेट्टाउन सक्छौँ, होइन त? अनि इन्डिया, अनि नेपाल, हिमालय, हिमालयको देश, अनि त्यसपछि हामी पश्चिमतिर चरा जस्तै उड्न सकेको भए चाहिँ पुग्थ्यौँ. अनि भूमध्य सागर, अब यो चित्र चाहिँ अब यस्तो गोलाकार ग्लोबको आकारबाट चाहिँ लिएकोले चाहिँ हामीले अरू ठाउँमा देखेको म्यापभन्दा फरक होला, किनभने अब चाहिँ भूमध्य सागर त्यहाँ माथि पुगेको छ, इजरायल त्यहाँ छ. अनि
यो ठाउँ सरी यो चाहिँ टर्की हो.
जोसेफ टर्कीमा 2 वर्ष कि 3 वर्ष बिताउनु भएको थियो. अनि टर्कीलाई चाहिँ एसिया, धन्यवाद, एसिया माइनर भनिन्छ. चलाउन त सिकाउनुहोस् मलाई, कता हो? ए गुड, ल, धेरै धन्यवाद. तर मेरो आँखा कमजोर छ, कहाँ हो टर्की? यही हो टर्की, है. भूमध्य सागर इजरायल यहाँ छ, नेपाल यहाँ, इन्डिया. अनि यसलाई एसिया भनिन्थ्यो, अहिले त एसिया भनेको हामी पनि एसिया भनौँला, तर यसलाई एसिया माइनर भनिन्थ्यो, सानो एसिया है. अनि त्यहाँको 5 वटा प्रान्तमा भएका विश्वासीहरूलाई पत्रुसले लेख्दैछन् यो पत्र. त्यो ठाउँको नामहरू लेख्छ, पोन्टस, गलातिया, कपाडोसिया, एसिया अनि बिथेनिया. अनि एकचोटि त्यसैले मेरो यहाँ अनि यदि अहिले मैले खोज्दै गर्दाखेरि पछाडि बाइबलको म्यापमा पनि हेर्दै गर्नुहोस् त तपाईँहरू, अनि त्यो ठाउँहरू यसो हेर्दै गर्नुहोस्. अनि मलाई पनि अब त्यो नक्सामा तपाईँले देख्न सक्नुहुन्छ, त्यसले त्यो ठाउँमा हो. अनि उसले किन लेख्यो 5 अध्यायको 1:12 मसँग हेर्नुहोस् त, लास्टमा पल्टाउँदा हामीलाई बताइएको छ 5:12 पत्रुसले भन्छ, मैले सिल्वानसद्वारा जसलाई म तिमीहरूका विश्वासयोग्य भाइ सम्झन्छु, अर्ती दिँदै र परमेश्वरको साँचो अनुग्रह यही हो जसमा तिमीहरू उभिन्छौ भन्ने गवाही दिँदै छोटकरीमा लेखेको छु। त्यसैले परमेश्वरले चाहिँ अर्ती दिनलाई लेखेको रहेछ र साथै गवाही दिनलाई लेखेको रहेछ। के को विषयमा अर्ती र गवाही दिनको लागि? परमेश्वरको अनुग्रह, जुन अनुग्रहमा तिमीहरू उभिरहेछौ भनेको यो हो, वास्तवमा यो शिक्षा हो भन्दैछ। के भनेको उसले? अब यहाँ चाहिँ उसले मुक्ति कसरी पाउने, अनुग्रहद्वारा मुक्ति पाइन्छ, त्यस्तो सिकाउन खोजिरहेको छैन। यद्यपि सुसमाचार छ, यहाँ प्रशस्त छ, तर उसले के भन्दैछ भने जुन अनुग्रह हामीले पायौँ, प्रभु येशू ख्रीष्ट मुक्ति पायौँ हो, त्यो अनुग्रह पाउनेहरू जिउने कसरी हो, व्यवहारिक पक्षहरू चाहिँ उसले लेख्दैछ। अनुग्रहको व्यवहारिक पक्ष, विशेष गरी दुःख कष्टहरूमा पनि हामी चाहिँ यो अनुग्रहमा कसरी जिउने, अनि विशेष गरी पवित्र जीवन कसरी जिउने, यी कुराहरूमा चाहिँ विशेष ध्यान दिएर लेख्दैछ। त्यसले एकदम व्यवहारिक पत्र हो। अनि यी दिनहरूमा चाहिँ मैले चाहिँ पहिलो पत्रुस एक अध्याय प्रभुको इच्छामा पुरा अध्याय र अनि अलिकति दुई अध्यायलाई छुनसम्म चाहिँ गर्ने योजना गरेको छु प्रभुको सहायताले। अनि कहाँबाट लेख्दैछन्? यो पाँच अध्यायको तेह्र पदमा उल्लेख छ स्पष्टै कहाँबाट पत्रुस लेख्दै थियो। तेह्र पद, तिमीहरूसँग सँगै सुनिएको बेबिलोनमा भएको मण्डलीले तिमीहरूलाई सलाम पठाउँदैछ, साथै मेरो छोरो मर्कुसले पनि। त्यसो नि यहाँ स्पष्टै छ पत्रुसले चाहिँ कहाँबाट लेख्दैछ? बेबिलोन। बेबिलोन भने कहाँ हो? अब हामी अर्को चित्रमा हेर्नु पर्यो। यो दुईटा नदीको नाम चाहिँ तपाईँहरूले जानिराख्नु पर्नेछ। यो चाहिँ युफ्रेटिस नदी हो, ज्यादै लामो नदी। यहाँ माथिबाट सुरु भएर यहाँ पर्सियन खाडीमा चाहिँ यो खनिन्छ, त्यसपछि टाइग्रिस नदी, यो पनि माथिबाट सुरु भएर यहाँ आएर यो अर्को नदीसँग भेट्छ र यहाँ अथवा यहीँ खनिन्छ। यो पर्सियन खाडी हो, धेरै नेपालीहरू यता काम गर्दैछन् अहिले है। अनि यो दुईवटा नदीको बिचको ठाउँलाई मेसोपोटामिया भनिन्छ, इराक हो, धेरै लडाइँग्रस्त ठाउँ। अनि यहाँ चाहिँ मेरो कता हो, बेबिलोनिया कतातिर छ है, यहाँ पुगे, इजरायल त यहाँ छ, के गरिरहेको त्यहाँ? अब त्यहाँ भनेछ, त्यहाँ भएको के अरे मण्डली भनेछ, भनेपछि त्यहाँ क्रिस्चियनहरूको त्यहाँ जमात रहेछ। अनि हामीलाई त्यति कतै थाहै छैन वास्तवमा त्यसको बारेमा, इतिहासमा मलाई जाँचमा लाग्छ त्यसको बारेमा केही जानकारी प्राप्त भएको छैन। तर किनभने निकै पछि पुरै खत्तम भयो बेबिलोन, अनि अहिलेसम्म उजाड अवस्थामा छ त्यहाँको प्राचीन ठाउँहरू। जे होस्, पत्रुस कसरी त्यहाँ पुगेको? अब कहाँ कसरी त्यहाँ पुगे? प्रभुले आफ्नो वचनमा देखाउनु भएछ कि पत्रुस चाहिँ विशेष गरी यहुदी जातिलाई सुसमाचार सुनाउनलाई परमेश्वरले उसलाई चुन्नु भएको रहेछ। जसरी पावललाई चाहिँ कसलाई सुनाउनलाई? अन्य जातिहरूलाई, पत्रुस चाहिँ यहुदीहरूलाई। अनि त्यसैले अवश्य नै बेबिलोन, बेबिलोन भन्न छ त हामीलाई के याद आउँछ, पुरानो नियमको समयमा धेरै यहुदीहरू बेबिलोनमा पुगे, थोरै मात्र फर्के, अनि वास्तवमा धेरै त्यहीँ नै त्यहीँ रहिरहेका थिए। त्यसैले पत्रुस आफ्नो जिम्मेवारी पुरा गर्न त्यहाँ जानु स्वाभाविक हो, त्यहाँको यहुदीहरूलाई सुषमा सुनाउन, अनि त्यहाँ मण्डली सुरु भएको देखिन्छ। खुसीको कुरा, इतिहासमा हेर्दाखेरि पनि हामीलाई खुसी लाग्छ। अनि त्यसैले त्यही नै हुनुपर्छ त्यहाँ पुग्नुको कारण। अनि गलाती दुईको साथमा हो त्यो चाहिँ, यहुदीहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी चाहिँ विशेष पावललाई दिएको थियो भन्ने कुरा चाहिँ त्यहाँ पावलले लेख्छन्। एकपटक छ नि, अब कहिले लेखेको भन्ने कुरा यसो विचार गर्नलाई अलिक गाह्रो छ यो विषय। तर दोस्रो तिमीहरू तिनमा एकचोटि हेर्नुहोस् न, गाह्रो भन्नाले यहाँ अब पत्र आफैमा कुनै पनि समयको सङ्केत दिने हामीलाई चाहिँ त्यस्तो छनक दिएको छैन, तर यहाँ केही कुराहरू जोड्न खोजौँ। दोस्रो पत्रुस तिनको एकमा चाहिँ, अब हेर्नुहोस् है, उसको यो चाहिँ पत्रुसको दोस्रो पत्रमा पल्टाउन लगाएँ मैले, होइन, पहिलो पत्रुस अध्ययन गर्दैछौँ तर दोस्रो पत्रुस किन पल्टन लगाएँ, अब थाहा पाउनुहुन्छ। तिनको एकमा लेखेको छ, हे प्रियहरू हो, अब म तिमीहरूलाई यो कुन चाहिँ पत्र लेख्दछु रे, दोस्रो पत्र लेख्दछु, यी दुवैमा तिमीहरूलाई सम्झना गराई गराइकन तिमीहरूको शुद्ध मन जगाउँछु। म चाहिँ तिमीहरूलाई अर्ति दिँदै सम्झना गराउँदै तिमीहरूलाई चाहिँ एकदम ताजा बनाउन चाहिरहेको छु आत्मिक रूपमा। अनि प्रभुले यस्तै गराउनु भएको रहेछ हाम्रो यो सभाहरू दिनहरूमा। तर यहाँ केमा ध्यान दिनुहोस् भने, पत्रुसले चाहिँ पहिलो र दोस्रो पत्रलाई चाहिँ एकदम नजिक साथ चाहिँ उल्लेख गर्छ, धेरै पर लेखेको हुनु सक्दैन त्यसैले त्यो पहिलो पत्र चाहिँ, के अरे पहिलो पत्र चाहिँ, यो दोस्रो पत्र र पहिलो पत्र चाहिँ यति नजिकसँग जोडिएकोले चाहिँ सँगसँगै भनौँ न केही ग्याप छ त्यहाँ, तर थाहा छैन हामीलाई कति भयो, तर धेरै पर चाहिँ छैन, यो दस वर्षपछि त्यस्तो लेखाएको छ होइन। अब अर्को कुरा, त्यसैले यसमा अर्को कुरा जोडौँ, त्यो चाहिँ के भने, दोस्रो पत्रुसको एक अध्यायमा चाहिँ पत्रुसले उस म चाँडै अब म त शहीद बन्नेवाला छु, अघि हामीले त्यहाँ उल्टो उसलाई क्रुसमा झुन्ड्याए भन्ने कुरा होइन, म चाँडै नै त्यो हुनेवाला छ किनभने प्रभुले मलाई त्यस्तै हुन्छ भन्नुभएको छ अनि भन्नुभएको थियो भन्ने कुरा गर्छ यहाँ दोस्रो पत्रुसमा। हेर्नुहोस् न, दोस्रो पत्रुसको एक अध्यायको 14 र 15 पदमा उनले लेख्छन्, किनकि हाम्रा प्रभु यीशु ख्रीष्टले मलाई देखाउनु भए अनुसार मेरो डेरा उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु। उसको डेरा भन्नाले उसको पार्थिव शरीरको मृत्यु। 15 पद स्पष्ट छ, त्यसमाथि मेरो मृत्युपछि देखाउनु है, तिमीले कुरा सधैँभरि सम्झना राख्न सक्यो भने म प्रयत्न गर्दैछु। त्यसैले दोस्रो पत्र लेखिँदाखेरि उसको मृत्यु नजिकै थियो भने पहिलो पत्र लेखिँदा पनि धेरै पर थिएन भन्न सक्छौँ, किनकि यो दुईवटा पत्रहरू नजिक नजिकै लेखिएको हुनुपर्छ भन्ने सङ्केत हामीले देखिसक्यौँ। अब एउटा मिति दिन्छु अनि त्यो चाहिँ म अहिले केही प्रमाणित गर्न सक्दिनँ, खास यो चाहिँ धेरै बाइबल विद्वानहरूको किताबहरू यसो हेर्दाखेरि चाहिँ यसले चाहिँ पत्र सम्भवतः गाह्रो छ यो विषय, तर प्रथमतः 65 AD त्यसरी सहित भएको हुनुपर्छ भन्ने धेरै अड्कलहरू छन्। अनि त्यसमा चाहिँ अब यो भनिहालेँ यो किसिमको ऐतिहासिक अन्दाज हो, त्यो निरो सम्राटको नाम आउँछ यहाँ, कि निरो सम्राटले चाहिँ 64 AD रोमलाई आगो लगायो भन्ने दोष चाहिँ निरोलाई आइपरेको थियो। अब उसले लगायो कसले गरेर थाहा छैन, जो दोष उसलाई आइपऱ्यो मर्का पर्यो निरोलाई। यसो हेऱ्यो क्रिस्चियनहरूलाई यो दोष चाहिँ अब सारिदिनु पर्यो, अनि उसले चाहिँ किनभने क्रिस्चियनहरू चाहिँ फरक भएकोले समाजमा उनीहरू मिलिरहेको थिएन, अघि धेरै कुराहरू हेरिहाल्यो कि कुन हिसाबले मिलिरहेको थिएन समाजको दृष्टिकोणमा, त्यसैले क्रिस्चियनहरूलाई दोष्याएर उनीहरूलाई चाहिँ यो बोकाउनु चाहिँ सजिलै थियो, अनि 64 AD आगो जलाए। त्यसैले यो पहिलो पत्र पढ्दाखेरि चाहिँ यो सतावट आइसकेको जस्तो खासै एकदम स्पष्ट त छैन, तर के चाहिँ सङ्केत छ भने हेर्नुहोस् न, 4 अध्यायमा यो नेरोले सुरु गरेको क्रिस्चियन विरोधी सतावट चाहिँ सुरु भएको थियो कि जस्तो देखिन्छ यहाँ। हुन त रोममा सुरु भएको, तर यो विश्वासीहरू कहाँ छन्, रोममा त छैनन्, उनीहरू चाहिँ एसिया माइनरमा छन्, पर छन्। तर नबिर्सिनुहोस् रोमी साम्राज्यको हात एकदम ठुलो थियो है, उनीहरू जता पनि उनीहरू कन्ट्रोल गर्दैछन्। त्यसैले रोमी मुटुमा राजधानीमा सुरु भएको सतावट चाहिँ त्यहाँ फैलिने सम्भावना चाहिँ हामीले कल्पना गर्न सक्छौँ। जस पत्रुसले चाहिँ यसरी लेखेको कुरालाई विचार गर्नुहोस्, 4 अध्यायको 12 पद, पहिलो पत्रुस 4:12, हे प्रियहरू हो, तिमीहरूलाई जाँच्नका लागि तिमीहरूको बीचमा आएको आगोको जाँचको सम्बन्धमा मानव तिमीहरूमाथि कुनै अनौठो कुरा आइपरे छैन गरी अचम्म नमान। त्यसैले यहाँ एसिया माइनरमा समेत पनि यो सम्भावना देखिएको जस्तो कुरा गरेको जस्तो छ यहाँ, होइन? सत्तावट नत्र भने चाहिँ पहिलो पत्रुसमा हेर्दाखेरि सरकारले ड्याम्मै सत्तावट दिन थालिसकेको त्यस्तो कुरा चाहिँ यहाँ स्पष्ट छैन. के चाहिँ छ भने बरु समाजमा चाहिँ उनीहरूले दुःख पाइरहेको, उनीहरूको छरछिमेक, उनीहरूको काम गर्ने ठाउँमा उनीहरूको समाजले चाहिँ उनीहरूलाई चाहिँ को कर्म गर्नेहरू भनेर भनिरहेको, यस्तो खालको तरिकाले चाहिँ त्यस्तो खालको सतावट चाहिँ उनीहरूले भोगिरहेको चाहिँ भन्छ. अनि तर यो चारको बारेले चाहिँ अझ आगो नै अब कडा जहाँ आउन लागेको जस्तो सङ्केत पनि देखेकोले सायद यो पत्र त्यसैले लेखेको चाहिँ त्यही अगाडि अब 60 के अरे भनौँ न 64 एडी मा त्यो सुरु भएको छ. अनि लगत्तै उत एक वर्षपछि उसको मृत्यु भएको हो भने लास्टतिर लेखेको 64 र 65 बिचतिर लेखेको हुनसक्छ. अब यो लेखक पत्रुसलाई विचार गरौँ. अब है 12 प्रेरितहरू जसलाई प्रभु येशूले चाहिँ चुन्नु भयो, विशेष रूपमा उनीहरूलाई आश्चर्य कर्म गर्ने अधिकारहरू दिएर जुन अरूलाई दिनुभएन उनीहरूलाई दिनुभयो, भूतात्मा धपाउने, आश्चर्य कर्म गर्ने, मरेकालाई बोलाउने, बिखाएको नमान इत्यादि उनीहरूलाई दिएको यो 12 ती मध्येमा पनि सबैभन्दा यसो हेर्दाखेरि उल्लेख एकदम झट्ट यो प्रेरितको नाम कुनै एउटा प्रेरितको नाम दिनुहोस् त भन्दाखेरि चाहिँ हामीलाई चाहिँ पत्रुसको नाम चाहिँ सायद धेरै जसोलाई आउँछ होला सुरुमा. बार्थोलोम्यूको नाम चाहिँ सायद हामीलाई ठ्याक्कै मुखमा आइहाल्दैन होला है, पत्रुसको नाम चाहिँ सजिलै साथ आउँछ. हुनु पनि हो 210 पटक उसको नाम उल्लेख भएको देखिन्छ. पावलको नाम पनि त्यति बढी उल्लेख छैन नयाँ नियममा, उसको नाम चाहिँ 162 पटक रहेछ. अरू जम्मै प्रेरितहरूको नाम जोड्यो भने पनि 142 पटक मात्र. तैपनि छ नि, तैपनि आफ्नो दुईटा पत्रमा जब पत्रुसले लेख्छन् कतै पनि उसले आफूलाई उचालिरहेको, म चाहिँ सबभन्दा मुख्य प्रेरितको रूपमा म तिमीहरूलाई लेख्दछु, अँ त्यस्तो छैन छैन. ऊ चाहिँ अनि किन यो म बताउँदैछु भने किनभने रोमन क्याथोलिक चर्च अनि भाइले बाँड्नुहुनेछ उनीहरूले ल्याएको सतावटहरू भारी कति क्रिस्चियनहरूलाई मारे विश्वासीहरूलाई. रोमन क्याथोलिक चर्च जो झुटा चर्च छ उनीहरूको झुटो सुसमाचार छ, प्रभु त्यो रोटी खानु चाहिँ येशूलाई लिनु हो. अहिले त नेपालको चर्चहरू त्यस्तै प्रभु खाएन भने मुक्ति पाउँदैन भन्ने खालको छ, बक्तिस्मा लिएर भने मुक्ति पाउँदैन भने. क्याथोलिक चर्च चाहिँ ठिक त्यस्तै सिकाउँछ है, बच्चालाई बक्तिस्मा दिने होइन इत्यादि. उनीहरूले चाहिँ के सिकाउँछन् भने पत्रुस चाहिँ पहिलो पोप हो भनेर सिकाउँछन्. अब पोप भनेको के हो? पोप चाहिँ क्याथोलिक विश्वासमा चाहिँ प्रभु येशु ख्रिस्टकै प्रतिनिधि हो अरे. जब ऊ चाहिँ आफ्नो औपचारिक सिंहासन बनाउँछ, सिंहासन नै उसको सिंहासनमा बसेर उसको औपचारिक तिन तले टोपी लगाएर, सुनको टोपी लगाएर सबै हिरा मोती जडे हुन्छ त्यसमा फेरि होइन, लगाएर जब ऊ बोल्छ ईश्वरवाणी निस्किन्छ भन्ने विश्वास चाहिँ रोमन क्याथोलिक चर्चले गर्छ. त्यो त हुनै सक्दैन, अब एउटा पोपले अर्को पोपको होइन, अब किनभने 2000 वर्ष भइसक्यो पोपहरू एकपछि अर्को फेरि दिए आएको, अनि एउटा पोपले अर्को पोपको कुरा काट्दै आइरहेको छ, अब कस्तो खालको ईश्वरवाणी हो यो? जबकि अस्ति भर्खर चाहिँ अहिलेको पोपले चाहिँ के भन्छ भने नरक भन्ने छैन भन्दैछ अहिलेको पोपले. जबकि पहिला पोपहरूले चाहिँ ए नरकबाट तिम्रो आफन्तलाई निकाल्नलाई चाहिँ चर्चलाई पैसा देऊ भनेर चाहिँ पाप मोचन पत्रहरू बेचिरहेको थियो. अब यो सब क्रिस्चियन इतिहासको कुराहरू चाहिँ ज्यादै महत्त्वपूर्ण छ, यी कुराहरू अझ धेरै गर्न पाए राम्रो हुन्थ्यो. तर यहाँसम्म बुझ्नुहोस् कि रोमन क्याथोलिक चर्चले के सिकाउँछ भने पत्रुस चाहिँ पहिलो पोप रे अनि यो चाहिँ होइन. पत्रुसले कहिले पनि आफूलाई चाहिँ उचालेर आफूलाई ठुलो बनाएको छैन, जबकि सबै पोपहरूले आफूलाई चाहिँ यति ठुलो बनाएको छन्, आफूलाई यति ठुला ठुला नामहरू दिएको छन्, त्यो चाहिँ परमेश्वरलाई मात्र दिनुपर्ने नामहरू आफूलाई दिएको छ. तर अहिले चाहिँ चर्चका पास्टर भन्नेहरूले पनि त्यस्तै नामहरू प्रयोग गरिरहेछन्, अनि मलाई ठिक लाग्दैन त्यो आदरणीय भन्ने शब्द अगुवाहरूलाई प्रयोग गर्न. त्यो रेभरेन्ट त्यो त परमेश्वरलाई प्रयोग गर्नुपर्ने नाम हो, हुन त हामीले आदर गर्नुपर्छ, तर त्यो नाम किन आदरणीय? परमेश्वर चाहिँ आदरणीय हुनुहुन्छ, रेभरेन्ट होली आदरयोग्य तपाईँ है त्यो. यो चाहिँ सब रोमन क्याथोलिक चर्चबाट यसरी आयो. अनि पत्रुसले कहिले पनि आफूलाई त्यसरी जुझालेको छैन. उसको हिब्रू नाम चाहिँ सिमोन थियो, तर प्रभुले उसलाई एउटा आरामेक नाम दिनुभयो, अर्को नाम दिनुभयो, आरामेक हिब्रू जस्तै अर्को नाम दिनुभयो उपनाम, त्यो चाहिँ हो केफास. अब केफास, केफासलाई चाहिँ फेरि ग्रिक भाषामा, कि नयाँ नियम ग्रिकमा लेखेको छ, ग्रिक भाषामा चाहिँ त्यसलाई चाहिँ पत्रुस भनिन्छ, पेट्रस, अनि यसको माने चाहिँ हो एउटा ढुङ्गा, एउटा चट्टान. अनि त्यो कुरा चाहिँ यहोन्ना 1:42 तपाईँले पढ्न सक्नुहुन्छ, नाम उसलाई त्यो दिनुभएको. किन दिनुभयो भने उसको एउटा चट्टान जस्तो चरित्रको कारण. तपाईँ भन्नु होला, तर तिन पटक हाम्रो प्रभुलाई इन्कार गर्ने उयो होइन, कस्तो खालको चट्टान हो त्यो. हो, तर उसले पश्चाताप गर्यो नि. कुन चाहिँ विश्वासी होला जो हामी चाहिँ प्रभुलाई धोका दिएका छैनौँ हाम्रो जीवनमा कुनै बेला? कुन चाहिँ विश्वासी होला जसले आज्ञा उल्लङ्घन गरेका छन्? पत्रुस हो, तिनचोटि उसले इन्कार गरेको हो प्रभुलाई, तर कहिले नबिर्सन उसले पश्चाताप गर्यो. अनि अर्को कुरा, प्रभुले उसलाई फेरि पुरै पुनर्स्थापित गर्नुभयो, त्यो चाहिँ यहोन्ना 21:1 छ. अनि मैले कुनै कुरा चाहिँ त्यतिकै भन्दैछु किनभने समय पनि जोगाऊ, अनि तपाईँले टिप्नुहोस् अनि हेर्नुहोस् थाहा पनि छ कसरी पुनर्स्थापित गर्नुभयो. अति नै सुन्दर सुन्दर चित्र, त्यो तिबेरियस गालिलको किनारमा चाहिँ बोरी उठ्नुभएको प्रभु यीशु चाहिँ पत्रुससँग चाहिँ व्यक्तिगत अन्तर्वार्ता लिँदै भन्नुहुन्छ, पत्रुस के तिमी मलाई प्रेम गर्छौ? कतिचोटि यो प्रश्न सोध्नुभयो दाजुभाइहरू? तिनचोटि इन्कार गरेको थियो, तिनचोटि प्रभुले मौका दिनुभयो हरेक इन्कारलाई काट्नलाई. है, प्रेम गर्छु प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु. यसबाट देख्छौँ प्रभु कति अनुग्रही हुनुहुन्छ हामीलाई चाहिँ फेरि पुनर्स्थापित गर्न, हामीलाई क्षमा दिन, फेरि बलियो बनाउन, हामीलाई उठाउन. प्रभुले भन्नुभएको थियो, पत्रुस म त तिमीलाई मानिसहरूको मछुवा बनाउँछु. तिर्नु मछुवा थियो, माछा मार्ने, तर मानिसहरूको मछुवा. अनि त्यो भयो, प्रभु यीशु स्वर्ग जानुभयो, 10 दिनपछि पेन्टेकोस्टको दिनमा पवित्र आत्मा आउनुभयो, पत्रुसले त्यो प्रचार गर्यो अनि यरुसलेममा ख्रिस्टलाई क्रुसमा अस्ति भर्खर टाङ्नेहरूकै सामु चाहिँ निडर साथ, अस्तिको डरको पत्रुस चाहिँ यसरी साहस साथ प्रचार गर्दा 3,000 विश्वास गरे. 81 मण्डली निर्माणको यो उमा चरणमा चाहिँ ठुलो प्रगति भएको देख्छौँ. अनि त्यसपछि कहिले पनि पत्रुस चाहिँ फेरि विश्वासमा चाहिँ ढलपल भएको देखिँदैन. अब उसको दुईवटा यो पत्रहरू हेर्दाखेरि त्यो देख्छौँ, के देख्छौँ भने, अनि हामी अलिक पछि उसको त्यस कुरा गर्न लाग्छ, तर पत्रुस जस्तो एउटा मान्छे, हामी जस्तै मान्छे, धेरै हिसाबले अरू पावलसँग त तुलना गर्ने गाह्रो छ, आफूलाई पत्रुसँग चाहिँ तुलना गर्न सक्छु होला. फर्ड बढे, नसोचिकन जवाफ दिने, बोल्नु नहुने बेलामा बोल्ने, होइन, हामी त्यस्तै त हो. पत्रुसँग चाहिँ हामी आफूलाई चाहिँ तुलना गर्न सक्छौँ, तर यस्तो व्यक्तिलाई जो चाहिँ जसले आफूलाई नम्र तुल्यायो प्रभुको सामु, ख्रिस्टलाई पछ्याइरह्यो, प्रभुले चाहिँ उसलाई यस्तो चट्टान जस्तो व्यक्ति बनाउनु भयो. अनि यो पहिलो पत्रुस हामी अध्ययन गर्दैछौँ, परमेश्वरले उसबाट लेखाउनु भयो. हो, उससँग चाहिँ संसारको ठुलो खालको कुनै त्यस्तो विश्वविद्यालयको रब्बीहरूको तालिम थिएन, पावलको थियो त्यस्तो, गमिलियलको पावलमा उसले अध्ययन गरेको थियो, पत्रुसको त्यस्तो थिएन, तर पत्रुसको चाहिँ तालिम चाहिँ प्रभु यीशुकै पावलमा थियो. अनि त्यो कुरा चाहिँ अरूले देख्न सक्थे, त्यो चाहिँ पत्रुस प्रेरित 4:13 छ, टिपिरहनु भयो भने, जब पत्रुसको जवाफहरू सुन्छ नि, ठुलो मिटिङ हुन्छ त्यहाँ, धम्कीहरू त्यहाँ, अथवा उनीहरूलाई रोक्न खोजिरहेछ प्रचार गर्नबाट, अनि पत्रुसले चाहिँ जवाफ दिएको सुन्दाखेरि, ओहो, त्यो पढे लेखेका त्यो धर्मगुरुहरू चाहिँ अरे के भयो यस्तो, यो मान्छे त अनपढ मान्छे हो। अब त्यो भनेको चाहिँ अब पढ्ने नजान्ने मान्छे भने होइन नि, फेरि अनपढ भन्नाले चाहिँ औपचारिक रूपमा ऊ यहुदी विश्वविद्यालयमा चाहिँ उसले डिग्री हासिल गरेका थिएन, तर उसँग चाहिँ त्योभन्दा पनि भयङ्कर डिग्री थियो, त्यो चाहिँ प्रभु येशु ख्रिस्टको 3.5 वर्षको डिग्री थियो उसँग। अनि उसले चाहिँ जुन तरिकाले पवित्र शास्त्र प्रयोग गर्छ, त्यो बेलामा पुरानो नियमको पदहरू प्रयोग गर्थे, जुन तरिकाले उसले साहससँग बोल्छ, विशेष गरी है ख्रिस्टलाई प्रमाणित गर्दै, निडर साथ फेरि है उसलाई मार्न सक्छ यो मान्छे, तर उसले जुन साहसले चाहिँ गर्यो, उनीहरूले भने यो मान्छे चाहिँ येशुसँग हिँड्थ्यो यो मान्छे, अर्थात् उनीहरूले चाहिँ यसको चरित्र चाहिँ येशुबाट आएको भन्ने कुरा चाहिँ उनीहरूले देख्न सके। हामीलाई कस्तो राम्रो पाठ है, हाम्रो जीवनमा चाहिँ अरूहरूले प्रभु येशुलाई देख्न पाए हुन्थ्यो, होइन त्यही होइन हाम्रो इच्छा, उहाँसँग समय बिताउँ, उहाँबाट सिकौँ, उहाँबाट डिग्री पाऊँ। अनि उसलाई केही कामहरू दिनुभएको थियो, के अरे त्यो खण्ड पछि हेरौँला, तर के भन्नुभएको थियो भने पत्रुसले इन्कार गर्ने रातमा, तिनचोटि इन्कार गर्ने रातमा चाहिँ उसलाई के भन्नुभएको थियो भने तिमीले इन्कार गर्ने छौ तर मैले प्रार्थना गरेको छु तिम्रो विश्वास नटुटोस् भनेर, अनि तिमी फर्किएपछि तिम्रो भाइहरूलाई चाहिँ स्थिर पार भन्ने जिम्मा दिनुभएको थियो। अनि पत्रुस फर्क्यो, पश्चाताप गरे, अनि चट्टान जस्तो भएको छ, अब चाहिँ अरूलाई चाहिँ अब स्थिर पार्नलाई उसले पहिलो पत्रुस लेखेको छ, दोस्रो पत्रुस लेखेको छ, अनि अरू पनि गरे उसले, तर यो पत्रले त हामीलाई पनि स्थिर पारिरहेछ अहिलेसम्म। त्यसैले कति लामोसम्म हाम्रो जीवन काम लाग्दो हुनसक्छ सोच्नुहोस् न, परमेश्वरको हातमा हामीले आफूलाई दियौँ भने। अनि खुवाऊ मेरो भेडाहरूलाई पनि भन्नुभएको थियो, खुवाइरहेको छ आजसम्म, हामी खाँदैछौँ पहिलो पत्रुसबाट। पत्रुस विश्वासी के थियो, उसले आफ्नो काम पुरा गरेर फत्ते गरेर छोड्यो, पहिलो पत्रुसमा फर्केर जाउँ। यो परिचयात्मक केही बुधाहरू हामीले हेऱ्यौँ, अब दुई पदमा चाहिँ हामी हेर्नेछौँ। दोस्रो पदमा चाहिँ यहाँ लेख्छन् परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशु ख्रिस्टको रगतको छिटकाउका निम्ति सुनिएकाहरू तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त हो। सुनि वास्तवमा पहिलो पत्रुस यो पालि म पढ्दाखेरि पत्रुसको वाक्यहरू त यत्रो यत्रो लामो पो छ त, कहाँ एउटा एउटा अनपढ केही नजान्ने जस्तो त छैन, उसको शिक्षा यति हासिल गर्यो, यति बढ्यो, धेरै उसको मौलिक संसारिक पढाइमा भए पनि, त्यसैले हामीले आफूलाई चाहिँ विकास गरिरहनुपर्छ अध्ययन गर्दै। तर यहाँ कुरा आउँछ, उसले भनेको कुरा के हो, यहाँ चाहिँ हाम्रो मुक्तिको 3 चरणहरू पत्रुसले उल्लेख गर्दैछन्, मुक्तिका 3 चरणहरू, 1, 2, 3 खुड्किला जस्तो। नम्बर 1 चाहिँ यहाँ के उसले बताउँदैछ भने कि परमेश्वर पिताले चाहिँ हामीलाई चुन्नुभएको हो, मुक्ति भनेको चाहिँ परमेश्वर पिताले हामीलाई मुक्तिको निम्ति चुन्नुभएको हो, नम्बर 1 पहिलो चरण, त्यो चाहिँ अनन्त विगतमा चाहिँ उहाँले गर्नुभयो। नम्बर 2 चाहिँ उनले भन्छन् कि यो मुक्ति चाहिँ, यो पनि अर्को कुरा पनि छ, यो मुक्ति भनेको चाहिँ पवित्र आत्माले चाहिँ हामीलाई पवित्र पार्नु भएको हो, पवित्र आत्माद्वारा पवित्र गरिएर भनेछ। त्यसैले पिताले चुन्नुभयो, पवित्र आत्माले पवित्र पार्नुभयो, यो पनि मुक्तिको कुरा हुँदैछ। अनि तेस्रोमा चाहिँ प्रभु येशु ख्रिस्ट ले चाहिँ हामीलाई धुनुभयो, यहाँ चाहिँ यसरी उल्लेख छ, प्रभु येशु ख्रिस्टको रगतको छिटकाउका निम्ति चुनिएकाहरू भनेछ। अब पिताले हामीलाई मुक्तिको निम्ति चुन्नुभयो भन्ने कुरा चाहिँ यो पालि मैले धेरै दिन वास्तवमा त्यहाँ अध्ययनमा बिताएँ है, अनि कहिलेकाहीँ त म आत्तिरहेँ, अब यही 2 पदमा म अड्केँ भने त कसरी मैले पत्र पहिलो पत्र सिकाउने हो, अनि त्यसलाई एकछिन थामेर राखेर अरू अध्ययनहरू गरेँ, तर यति आशिषित भएको छ। तर मैले चाहिँ के गरेको छु भने यहाँ सल्लाह गरेर जोसेफ भाइसँग त्यो विषय चाहिँ भाइलाई जिम्मा दिएको छु मैले, त्यो गाह्रो विषय चाहिँ भाइलाई सिकाउने जिम्मा दिएको छु, अनि भाइ भन्दैछु ज्वाइँ पनि हो तर हामी सबैको चाहिँ भाइ हो त्यसैले त्यो विषयमा चाहिँ उहाँले सुन्नुहुनेछ है। अनि अहिलेलाई चाहिँ त्यति नै गरौँ है, केही केही चाहिँ बताउँ कि जस्तो लाग्थ्यो तर नगरौँ है, अनि ताकि उहाँले चाहिँ डल्लै सिकाउने मौका पाउनुहुनेछ अनि राम्रो हुनेछ त्यो उहाँसँग हामीले बातचित गऱ्यौँ। तर यहाँ चाहिँ नि जसलाई लेखिएको हो उनीहरूलाई चाहिँ एक पदमा चाहिँ यो टर्कीको यो पाँचवटा ठाउँमा तितर बितर पारी भएका परदेशीहरू भनेर उल्लेख छ। त्यसैले त्यो परदेशीहरू चुनिएका परदेशीहरू ग्रिक भाषामा त्यसरी उल्लेख छ। तर यहाँ चाहिँ अब त्यो परदेशीहरू भन्नेलाई चाहिँ ध्यान दिउँ, किनभने चुनिएकाहरू भन्ने कुरा चाहिँ जोसेफ भाइले सिकाउनुहुनेछ। त्यसको विषयमा अरू कुराहरू पनि विभिन्न प्रश्न उठ्छ, चुनिएको भनेपछि चाहिँ नछौँ त्यसमा अहिले है, त्यो चाहिँ एकदम महत्त्वपूर्ण विषय छ। तर उहाँले चाहिँ त्यो डिल गर्नुहुनेछ। यो तितर बितर पारिएका अनि परदेशीहरू, परदेशी भन्ने शब्दमा चाहिँ के हो भने परदेशमा बसोबास गरिरहेका र अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई जनाउला, यो शब्द प्रयोग भएको छ। फरक फरक शब्दहरू छन् परदेशी, एउटा यो शब्द चाहिँ के हो, अस्थायी रूपमा परदेशमा बसिरहेकाहरू, त्यो आइडिया सोच्नुहोस्। अनि अर्को कुरा यहाँ के भनेको छ भने अर्थात् उनीहरू आफ्नै घर चाहिँ रहेनछ त्यहाँ, अनि यहाँ पढ्दै गएपछि पछि थाहा हुन्छ के को कुरा गरिरहेको छ त्यहाँ है। नेपालीहरू त्यहाँ मलेसियामा गएर काम, त्यस्तो भन्न खोजेको होइन, यो सबै विश्वासीहरू नै हामी चाहिँ हामी अस्थायी रूपमा परदेशमा हामी अहिले बसोबास गरिरहेछौँ, हाम्रो घर चाहिँ स्वर्गमा हो। तितर बितर पारिएका यो शब्द चाहिँ को एउटा विशेष प्रयोग छ, विशेष गरी यो चाहिँ यहुदीहरूलाई प्रयोग हुन्थ्यो, किनभने उनीहरू पटक पटक परमेश्वरको छडी खाएर उनीहरू चाहिँ प्रतिज्ञा गरेको भूमिबाट चाहिँ चारै दिशामा उनीहरू तितर बितर पारिनु पर्यो, बिउ जस्तै छरिनु पर्यो। डायस्पोरा भन्ने शब्द जुन चाहिँ हामीले चाहिँ याद छ भने हामीले त्यो सुनेका थियौँ अस्ति नै। अनि याकुब एक अध्यायको एक पदमा चाहिँ याकुबले चाहिँ यहुदीलाई नै जनाउनलाई यो शब्द प्रयोग गरेको हो, तर यहाँ चाहिँ यहुदीहरूलाई मात्र प्रयोग गरेको चाहिँ होइन, यहाँ चाहिँ वास्तवमा यहुदी चाहे अन्य जाति विश्वासीहरू यो पाँचवटा प्रान्तहरूमा छरिएर उनीहरू चाहिँ प्रतिकूल वातावरणमा जिरहेका यी विश्वासीहरूलाई चाहिँ जनाउनलाई प्रयोग भएको छ। अब अन्य जातिहरू पनि यसमा चाहिँ समावेश हुन्छ भनेर कसरी थाहा हुन्छ, एउटा पद चाहिँ देखाइहालौँ, त्यो चाहिँ दुई अध्यायको दश पद। यहुदी विश्वासीहरू पनि अवश्य थिए, पत्रुसको विशेष सेवकाई उनीहरूलाई नै हो होइन, तर त्यसको माने अन्य जातिहरूलाई उनीहरू केही पनि सहायतै गर्दैनथे भन्ने त पटक्कै पनि होइन। अनि दुईको दशले चाहिँ स्पष्ट देखाउँछ कि पत्रुसको पत्रुसको पत्रको प्रापकहरू चाहिँ यहुदीहरू विश्वासी मात्र होइन कि अन्य जाति विश्वासीहरू पनि हुनै पर्छ, किनभने यहाँ लेखेको छ तिमीहरू बितेको समयमा प्रजा थिएन तर अब परमेश्वरको प्रजा हौ, तिमीहरूले दया पाएका थिएनौ तर अब दया पाएका छौ। अब यहुदीहरूलाई त किन यसरी भन्नु पर्थ्यो, यसरी त भनिँदैन, यहुदीहरू त प्रजा हो पहिला पनि, अहिले चाहिँ सङ्घीय नागरिकहरू अन्य जातिहरूसँग, त्यसैले यो चाहिँ अन्य जातिहरू विश्वासीहरू पनि थिए भन्ने कुराको प्रमाण एउटा यहाँ देख्छौँ, अरू पनि छ। अब तिनदेखि पाँच पद हामी पढ्नेछौँ, तिनदेखि पाँच पहिलो पत्रुस के अरे हाम्रोसँग सकेको ए ल तिनदेखि पाँच। हाम्रा प्रभु येशु ख्रीष्टका परमेश्वर र पिता धन्य हो जसले आफ्नो ठुलो दया अनुसार येशु ख्रीष्टको मरेकाहरू बाटोको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, एउटा अविनाशी निष्कलङ्क र ओइलेर नजाने पैतृक सम्पत्तिका निम्ति जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ अनि तिनीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छ। पत्रुसले चाहिँ पितालाई प्रशंसा गर्न थाल्छ उहाँको असीमित अपरिमित कृपाको लागि। कृपा भन्नाले चाहिँ परमेश्वरको प्रेमकै एउटा भाग हो, जसरी अनुग्रह पनि परमेश्वरको प्रेमको भाग हो, कृपा पनि परमेश्वरको प्रेमको भाग हो। परमेश्वर प्रेम हुनुहुन्छ भन्दाखेरि चाहिँ यी सब शब्दहरू आउँछन्, कृपा अनुग्रह यस्तो शब्दहरू, त्यो चाहिँ तपाईँले पुरानो नियममा तुलना गर्नुभयो भने पाउनुहुन्छ। जस्तै कि प्रस्थान 34 छ इत्यादि पदहरूमा जब मोसेले भन्छ मलाई तपाईँको महिमा देखाउनुहोस्, परमेश्वरले के देखाउनुहुन्छ? नयाँ नियममा भएको भए परमेश्वर प्रेम हुनुहुन्छ, तर पुरानो नियममा चाहिँ त्यसको सबै टुक्रा टाक्ले देखाउन थाल्नुहुन्छ। कृपा सबभन्दा पहिला आउँछ, अनुग्रह त्यसपछि आउँछ, क्षमा दिने त्यसरी आउँछ, रिसाउनुमा ढिलो, यो सब चाहिँ परमेश्वर प्रेम हुनुहुन्छ भन्ने जना। अनि यहाँ चाहिँ विशेष गरी कृपालाई चाहिँ पत्रुसले चाहिँ विशेष ध्यान दिँदै भन्छ, उहाँको कृपालाई धन्यवाद होस्। किन किन किनभने उसले भन्छ हाम्रो मुक्ति सम्भव गरायो। अनि उसलाई चाहिँ यो बताउनलाई चाहिँ 3 वाक्य लाग्छ। उसले चाहिँ यसरी बयान गर्न थाल्छ हाम्रो मुक्तिको 3 पक्षहरू सम्भव गरायो। नम्बर 1, हामीलाई नयाँ जन्म दिलायो। नम्बर 2, हामीलाई पैतृक सम्पत्ति दिलायो। नम्बर 3, हामीलाई अनन्त सुरक्षा दिलायो। अब यो चाहिँ ठ्याक्कै यी पदहरूबाट म लिँदैछु। पहिला सुरु चाहिँ नयाँ जन्म, त्यो नयाँ जन्म हामीसँग भइसक्यो, हामीसँग छ नै। नम्बर 2, पैतृक सम्पत्ति भनेछ, त्यो चाहिँ पछि पाउनेछ। अनन्त सुरक्षा नि, त्यो चाहिँ जुन पछि पाउनेछौ नि त्यसको लागि हामीलाई सुरक्षित राखिएको छ। त्यसैले एउटा एउटा हेरौँ, नयाँ जन्मलाई पहिला हेरौँ। नयाँ गरी जन्माउनु भएको छ, यो नयाँ जन्मद्वारा चाहिँ हामी परमेश्वरको सन्तान बनाइयौँ प्रियहरू। ठिक त्यही गरी जब ख्रिस्टलाई तपाईँले ग्रहण गर्नुभयो, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको के हुने सन्तान हुने के दिनुभयो? अधिकार दिनुभयो। योहन्ना 1:12, हामी चाहिँ नयाँ सृष्टिको रूपमा चाहिँ हामी जन्म्यौँ ख्रिस्टमा। कोही ख्रिस्टमा छ भने एउटा नयाँ सृष्टि, नयाँ जन्म, मसँग अब नयाँ हृदय भयो। म सम्झँदैछु 2040 साल जब मैले चाहिँ त्यो नयाँ हृदय पाएँ, नयाँ इच्छाहरू आयो यहाँभित्र, त्यो नयाँ जन्मद्वारा नयाँ दिशा मैले पाएँ। म 20 वर्षको उमेर थिएँ त्यो बेला, नयाँ माया ममताहरू सुरु भए। यहाँ पहिला प्रेम गरेका कुराहरू अब अर्कै कुरा मलाई चाहिँ प्रिय लाग्यो, सबै चिज नयाँ भएको छ। अनि मलाई खुदै याद छ मैले मुक्ति पाएको हिजो रात थियो भने भोलिपल्ट एउटा पार्कमा गएको थिएँ, म अमेरिकाको न्यू मेक्सिको लास क्रुसेस भन्ने ठाउँमा थिएँ। 2 साथीहरू थियो, एउटा अर्जेन्टिनाको एउटा अमेरिकाको, उनीहरू कुनै केमा भुलिरहेको थिएँ, म त हेरिरहेको थिएँ कस्तो राम्रो रुखहरू, कस्तो राम्रो यो तलाव अनि यो घाँस, है पहिला यसरी देख्दिनँ थिएँ, सबै मेरो आँखै नयाँ भयो। किनभने मैले चाहिँ यी सब बनाउनु हुने प्रभुलाई चिने, त्यसैले म उहाँको सन्तान भने। अनि रोमी 8:16-17 टिप्न सक्नुहुन्छ, त्यहाँ भनिएको छ यदि सन्तान हौ भने हामी के पनि हौ? हकवाला। धन्यवाद। अनि सन्तान हौ भने हकवालाहरू पनि हौ, साँच्चै परमेश्वरका हकवालाहरू र ख्रिस्टसँग साझा हकवालाहरू। त्यसले चाहिँ हामीलाई दोस्रो विषयमा ल्याउँछ, पत्रुसले बयान गर्न उसलाई चाहिँ यहाँ शब्दहरू थपिँदैछ, नयाँ जन्म, अब हकवाला भनेपछि मेरो पैतृक सम्पत्ति छ। अब यो शब्द पैतृक सम्पत्ति भनेको चाहिँ कुनै निज, कुनै सम्पत्तिको कुरा गरेको, कुनै हिस्सा है, अथवा हकवालाले पाउने हकको सम्पत्ति भनेको पैतृक सम्पत्ति, त्यही हो शब्द, त्यही हो है। ग्रिकमा वास्तवमा त्यो पैतृक त्यस्तो शब्द छैन है, खास हामीले बुझाउनलाई चाहिँ त्यसरी लेखेको छ हाम्रो अनुवादमा, तर खास कुरा चाहिँ के भने हकवालाले पाउने हकको सम्पत्ति हो त्यो। इजरायलीहरू जब मिश्रबाट प्रतिज्ञाको देश कनानमा आए, उनीहरूलाई चाहिँ बाह्रवटा कुलमा विभाजित गरेको थियो, अनि बाह्रवटा कुललाई चाहिँ उनीहरूलाई चिट्ठा हालेर चाहिँ उनीहरूको आफ्नो आफ्नो हकको सम्पत्ति पाए, त्यही शब्द इनहेरिटेन्स अब पुरानीमा होइन, उनीहरूको हिस्साहरू पाए त्यही इजरायलमा, त्यो भूमिमा है जहाँ चाहिँ भाइहरू जानुभयो हेरेर आउनुभयो। तर हाम्रो हकको सम्पत्ति चाहिँ त्यहाँ होइन, त्यहाँ हो स्वर्गमा हाम्रो हकको सम्पत्ति छ। अनि त्यसैले अब यो हकको सम्पत्तिको बारेमा चारवटा बयान गर्न थाल्छन्। नम्बर एक, उसले भन्छन् स्वर्गमा तिमीहरूको लागि यो सुरक्षित राखिएको छ। उसले चाहिँ खासमा तुलना गरिएको जस्तो देखिन्छ, यहाँ संसारको सम्पत्तिसँग हाम्रो अनन्त स्वर्गीय सम्पत्ति तुलना गर्दाखेरि चाहिँ के देखिन्छ भने ओहो, स्वर्गमा त सुरक्षित राखिएको छ भनेको छ, जबकि यो संसारको हाम्रो सम्पत्ति चाहिँ चाहिँ चोरी हुन सक्छ, कसैले धुतेर लान सक्छ, अनि हामीले कहिले त्यसको उपभोग नगर्न पनि सक्छ। नम्बर दुई, यो हकको सम्पत्ति चाहिँ अविनाशी भन्ने शब्दले पनि बयान गर्छन्। यो भनेको चाहिँ नष्ट नहुने, परमेश्वरको महिमालाई चाहिँ बाइबलमा नष्ट हुँदैन भन्ने शब्द प्रयोग गरेको छ रोमी 1:23 अविनाशी परमेश्वरको महिमा भनेको छ। हुन त मान्छेहरूले चाहिँ मूर्तिमा परिवर्तन गरेछन् जसको कारण उनीहरू दोषी छन्, तर उहाँको महिमा त अविनाशी छ। तर यो संसारमा छ नि प्रियहरू, एउटै कुरा मलाई नाम दिनुहोस् त, एउटै कुरा जो नाश नहुने, मलाई कसैले भन्न सक्नुहुन्छ कृपया मलाई सहायता गर्नुहोस्, कुनै चिज छ जो नाश हुँदैन? पुरानो नियममा छ नि, जब भेटुने पाल निर्माण गर्न लगाइयो त्यहाँ चाहिँ परमेश्वरको महिमालाई चित्रण गर्नलाई एउटा चिज चाहिएको थियो परमेश्वरलाई, अनि उहाँले चाहिँ यो पृथ्वीमा पाइने एउटा चिज प्रयोग गर्नुभयो, के हो त्यो? सुन है, परमेश्वरको महिमालाई झलक दिनलाई। हुन त सुन पनि नाशवान सुन भनेको छ हाम्रो शब्दहरूमा, हाम्रो पदकण्ठहरूमा, तर पनि सुनको विषयमा एक्चुली सोच्नुहोस्। अस्ति कार्तिकमा चाहिँ इजिप्टमा श्रीमतीले भन्दै थिए यहाँ चित्र चाहिन्छ भनेर, तर मैले यहाँ छुटेछु। इजिप्टमा चाहिँ राजा रानीहरूलाई चाहिँ त्यसरी दफन गर्थे मम्मी भनेर, उनीहरूलाई चाहिँ विशेष औषधीहरू लगाएर चाहिँ, अनि उनीहरूको धेरै सुन गहना गरगहनाहरू चाहिँ उनीहरू लाई त्यसरी सजाएर राखिन्थ्यो, अनि धेरै जस्तो चोरेर भेटाइसके त्यसैले तपाईँ म गएर भेटाउँछु भनेर नसोच्नुहोस् है। तर अस्ति चाहिँ है भेटिएछ कसैले पनि, त्यो चाहिँ हजारौँ वर्ष 3000 कति वर्षपछि पनि कसैले पनि चलाएर हिँड्छ, अनि त्यो खोल्यो, त्यो काठको बाकस पनि छ, खोल्यो तारै खोल्यो, भित्र हेऱ्यो है, सुन्दर सुन्दर सुन र निलो त्यहाँ उयोहरू के चिज राखेको छ होइन, अनि त्यही छ है, अब अलिक फोहोर त भएको थियो तर यसो गरेको जस्तो डेलिकेट अलिक चाहिँ सुन्दर, हजारौँ वर्ष भइसक्यो खिया लाग्दैन रहेछ है, तै पनि सुन पनि नाचवान भनेको छ। तर हाम्रो सम्पत्ति प्रियहरू चाहिँ अविनाशी हो, सोच्नुहोस् त हाम्रो प्रभुले कति ठुलो अनुग्रह हामीलाई गर्नु भएको छ, जो हामी केही पाउन नलायकहरूलाई कस्ता सुन्दर कुराहरू राख्नु भएको छ उहाँको निम्ति छौँ हामी। तेस्रो, हाम्रो सम्पत्ति चाहिँ निष्कलङ्क पनि भनेको छ यो स्वर्गीय सम्पत्ति, भनेको चाहिँ यो फोहोर छैन, यसमा अशुद्ध छैन, यो पापबाट पूर्ण रूपमा प्योर विशुद्ध छ। अब त्यस्तो शब्द त ख्रिस्टलाई प्रयोग गर्न मात्र प्रयोग गर्न सकिने कुरा हो, जस्तो कि हिब्रू 7:26 चाहिँ ख्रिस्ट चाहिँ पवित्र निर्दोष निष्कलङ्क, यसरी चाहिँ हाम्रो प्रभुलाई चाहिँ प्रयोग हुने शब्द चाहिँ अब हाम्रो सम्पत्तिलाई पनि त्यही विशेषणले प्रयोग बयान गरेको छ, कस्तो कुरा पाउने हो हाम्रो प्रभु जस्तै कुरा हामीलाई दिनुहुन्छ। अहिले त निरन्तर हामीलाई चाहिँ धोइनु पर्छ शारीरिक अनि भित्री पनि होइन हरेक दिन तपाईँ पाप स्वीकार गर्नुहुन्न हरेक दिन गर्नुपर्छ हरेक दिन त के हामी हिँड्दा गरिरहनु पर्छ हाम्रो सोचाइ राम्रो विचार राम्रो के अनि हामीले चाहिँ हामी सफा भइरहनु पर्छ पहिले यो नआएको न यदि हामी आफ्नो पाप स्वीकार गऱ्यौँ भने उहाँले हामीलाई शुद्ध पार्नुहुन्छ अनि उहाँको रगतले हामीलाई शुद्ध पार्नुहुन्छ जब हामी पाप स्वीकार गर्छौँ तर स्वर्गमा भएको हाम्रो सम्पत्ति यो हकको सम्पत्ति चाहिँ निष्कलङ्क छ प्रियहरू अनि हामीले त्यसलाई सम्हाल्दा त्यो कलङ्कित हुने छैन किन हामी आफै पनि निष्कलङ्क हुनेछ त्यो दिन त्यसैले कति सुन्दर भविष्य हामी पर्खिरहेका छौँ चौथो अन्तिममा चाहिँ यो पैतृक सम्पत्तिको बारेमा उसले के भन्छ भने ओइलेर नजाने भनेका छन् उसले यसको माने चाहिँ युग 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 बितिसकेपछि पनि त्यो रहिरहन्छ 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 जबकि याकुब 1:11 चाहिँ संसारको धनी मानिस पनि फुलको सुन्दर रूप जस्तै ओइलेर जानेछ भनेको एउटा फुल भनेको कति थोरै दिनलाई रहने चिज हो त्यसको सबभन्दा घाँसको सबभन्दा बिरुवाको सबभन्दा राम्रो भाग चाहिँ त्यो फुल हो त्यो महिमा तर त्यो चाहिँ त्यो जस्तै छ भनेछ यो संसारको हाम्रो सबभन्दा बहुमूल्य चिजहरू पनि तर हाम्रो स्वर्गीय धन सम्पत्तिहरू कहिले पनि ओइलेर जाने छैन त्यसैले सक्करीमा के हामीले हेऱ्यौँ एक के अरे जब हामीले नयाँ जन्म पायौँ तुरुन्तै हामी चाहिँ के भयौँ भने हकवाला भन्यौँ के को स्वर्गमा सुरक्षित हामीलाई राखिएको सम्पत्तिको हकवाला बन्यौँ जुन चाहिँ कहिले नाश हुँदैन त्यो कहिले कलङ्कित हुने छैन अनि त्यसको सुन्दरता कहिले पनि फिक्का भएर जाँदैन त्यसैले हामीले तिनवटा कुरा गऱ्यौँ एक चाहिँ यो हकवालाको जन्मको कुरा गऱ्यौँ यो हकवालाको हकको कुरा गऱ्यौँ हकको सम्पत्ति र यहाँ चाहिँ अब तेस्रो कुरा हेर्न लागेछौँ त्यो चाहिँ के भने यो हकवाला समेतलाई सुरक्षित राखिनेछ भने चाहिँ उसको सम्पत्ति मात्र सुरक्षित होइन हकवालाले पनि परमेश्वरले सुरक्षित राख्नुहुन्छ भन्ने कुरा चाहिँ अब पाँच पदमा हामी देख्छौँ यहाँ लेखेको छ अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छौ अब हेर्नुहोस् नयाँ जन्म पाएको विश्वासी ऊ चाहिँ हकवाला मात्र होइन जसको हकको सम्पत्ति चाहिँ स्वर्गमा सुरक्षित छ तर ऊ आफै जो हकवाला हो ऊ आफै समेत त्यो हकको सम्पत्ति नपाएसम्म उसलाई परमेश्वरले सुरक्षित राख्नुहुन्छ सोच्नुहोस् यो सत्यताले चाहिँ हामीलाई यो जो साँच्चै हकवाला हो उसलाई चाहिँ एकदम ढुक्क पार्छ निश्चयता दिन्छ कतिजना हुन्छन् तपाईँ सोध्यो अरे तपाईँ आज मर्नुभयो भने कहाँ जानुहुन्छ खै अलिक भन्न गाह्रो छ त्यो भन्छ कति क्रिस्चियन भन्नेहरूले होइन तपाईँलाई थाहा छैन तपाईँ कहाँ जानुहुन्छ खै अब म पुगिसकेको छैन अब के होला त्यहाँ अब त्यहाँसम्म जान खोज्दा देख्दै हुनुहुन्छ समस्या उसले जुन समाचारै बुझेको छैन उसले चाहिँ आफैमा भरोसा गर्दैछ आफ्नो मुक्ति आफै सुरक्षित राख्नलाई चाहिँ आफैमा भरोसा गर्दैछ है म चाहिँ होइन केही गरिरह्यो भने आज्ञा पालन विश्वास त्यसको एकदम त्यो ठिक कुराहरू छ त्यहाँ तर मुक्तिको लागि आफैलाई सुरक्षित पारिँदैन प्रियहरू यहीँ भनेको छ कसले सुरक्षित पार्ने हो यहाँ भनेको छ कि परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छ त्यो विश्वासद्वारा भन्नेलाई एकछिनपछि हामी चाहिँ मनन गर्नेछौँ तर कुन चाहिँ भाग लिनुहोस् भने त्यो मुक्तिका निम्ति परमेश्वरको शक्तिले सुरक्षित छ भन्ने कुरालाई चाहिँ भित्र हृदयमा छिर्न दिनुहोस् जबसम्म एउटा व्यक्तिले आफ्नो मुक्तिलाई निश्चित पारिराख्न आफैमाथि भरोसा गर्छ उसलाई कहिले निश्चयता हुँदैन उसले तर पत्रुसले भन्छ विश्वासी त परमेश्वरको शक्तिले सुरक्षित राखिएको छ अनि यस कुराले चाहिँ मलाई ग्यारेन्टी दिन्छ कि त्यो हकको सम्पत्ति मैले पाउने नै छु. अनि बाटोमा म चाहिँ बिलाएर जान असम्भव छ किन उहाँले मलाई यहाँ ग्यारेन्टी दिनुभएको छ. अनि यसको ग्यारेन्टी त नयाँ नियमभरि छ, जस्तो कि योहन्ना 10:28-29 चाहिँ एकचोटि त्यहाँ पल्टाएर हेर, योहन्ना 10:28 अनि समय भएछ त्यसैले मैले पढ्दा भनेले त्यहीँ पुगेर अन्त गर्नेछ. योहन्ना 10:28-29 पढ्न मात्र भ्याउँछु मैले. 27:28-29 मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजानेछ. मेरा पिता जसले मलाई ती दिनुभयो सबैभन्दा महान हुनुहुन्छ अनि मेरा पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैनन्. परमेश्वरको हात भन्नाले उहाँको शक्तिद्वारा म चाहिँ मुक्तिका निम्ति अथवा अनन्तको लागि चाहिँ सुरक्षित छु. प्रभुलाई धन्यवाद होस्. हामी यो अध्ययन चाहिँ भोलि अगाडि बढाउन प्रार्थना गर्नेछौँ. अनि याद गर्नुहोस् तुरुन्तै यसपछि चाहिँ गफ गर्ने मौका पनि छैन यसपछि चाहिँ नारायणघाट चर्चकाहरू भनेपछि घटनाको पनि पढ्छन् अनि बर्दघाट अनि सर्दी दिदीबहिनीहरू मात्र नि फेरि है चाहिँ चाहिँ प्रज्वल भाइ र जोसेफ भाइसँग चाहिँ गाडीमा चाहिँ जहाँ जहाँ जानुपर्ने जानुपर्छ. फाँट बजार हो, मैले यहाँ कहिले काहीँ यादै आउँदैन फाँट बजार हो. हुन्छ, प्रार्थना गरौँ. प्यारो परमेश्वर, तपाईँलाई हामी पनि तपाईँको कृपाको लागि धन्यवाद दिन्छौँ, प्रशंसा चढाउँछौँ, जसले यति हामीलाई मुक्ति दिनुभएको छ सित्तैमा. प्रभु तपाईँको यो वचनहरूद्वारा बलियो बनाउनु, स्थिर बनाउनुहोस् अनि श्राप अनि बाँकी समय तपाईँको आशिष सुरक्षा माग्छौँ प्रभु यीशुको नाममा. हामी हस्त सबैलाई जय मसीह र धेरै धन्यवाद.